الحمد لله، الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. الله رب العزة اپنے جس بندے کو اپنی دوستی کے لیے قبول فرماتے ہیں، اپنے پیار اور محبت کے لیے قبول فرماتے ہیں، تو اللہ تعالیٰ اس زمانے کی کسی ولی کی محبت اس کے دل کے اندر ڈال دیتے ہیں، اس کی برکت سے. پھر یہ ہوتا ہے کہ وہ انسان آہستہ آہستہ رفتہ رفتہ جس طریقے سے اللہ تعالیٰ انسان کو جسمانی طور پر غالب کرتے ہیں، تو بچہ پیدا ہوتے ہی بالغ نہیں ہو جاتا، بلکہ پیدا ہوتا ہے، دودھ پینا شروع کرتا ہے، پھر اس کو ہلکی غذائیں دی جاتی ہیں، پھر وہ غذائیں کھاتا کھاتا استعمال کرتا کرتا ایک دن وہ بچہ بالغ ہو جاتا ہے اور شادی کے قابل ہو جاتا ہے. اسی طریقے سے روحانی طور پر جب انسان کو اللہ تعالیٰ اپنا دوست بنانا چاہتے ہیں، تو وہ کچھ ذکر اللہ شروع کرتا ہے، گناہوں سے بچنا شروع کرتا ہے، پھر ایک وقت آتا ہے کہ اللہ تعالیٰ روحانی طور پر اس کو بالغ فرما دیتے ہیں. حضرت خواجہ صاحب رحمۃ اللہ علیہ نے حضرت حکیم الامت سے سوال فرمایا کہ حضرت، کیا جب روح بالغ ہوتی ہے تو انسان کو پتہ چل جاتا ہے کہ جب انسان اللہ کا ولی اور دوست بن جائے؟ سوال ہے کہ انسان جو، لیکن خواجہ صاحب نے ہمیں سمجھانے کے لیے سوال کیا. خواجہ صاحب خود تو بالغ تھے، لیکن ہمیں سمجھانے کے لیے سوال کیا. فرمایا حضرت حکیم الامت سے کہ حضرت، کیا کوئی شخص جب اللہ کا ولی ہو جاتا ہے، روحانی طور پر بالغ ہو جاتا ہے، تو کیا اسے معلوم ہو جاتا ہے کہ میں اللہ کا ولی ہو گیا؟ تو حضرت حکیم الامت مجدد زمانہ تھے، حضرت نے فرمایا، خواجہ صاحب، کیا آپ جب جسمانی طور پر بالغ ہوئے تھے تو کیا آپ کو آپ کے دوستوں نے بتایا تھا یا آپ کو خود پتہ چل گیا تھا؟ تو فرمایا حضرت، نہیں، مجھے خود معلوم ہو گیا. جسمانی طور پر بالغ ہوا تو خود علم ہو جاتا ہے کہ میں بالغ ہو گیا. تو فرمایا خواجہ صاحب، اسی طریقے سے جس کی روح جب بالغ ہوتی ہے، اس کو خود احساس ہو جاتا ہے کہ میں بالغ ہو گیا. لوگوں کو بتانا نہیں پڑتا، لوگوں کو کہنا نہیں پڑتا، اس کو خود سمجھ میں آ جاتا ہے کہ آج میں، میری روحانیت اللہ تعالیٰ نے مجھے اپنی محبت کے لیے قبول فرما لیا. اور یہی انسان کی انسانیت کی انتہا ہے. انتہا بھی یہی ہے، منتہا بھی یہی ہے کہ انسان پیدا ہوا ہے. اللہ تعالیٰ نے انسان کو کس کے پیدا کرنا ہے؟ فرما ان دنیا خلقت لکم وخلقتم للآخرۃ. تمہیں کس لیے پیدا؟ دنیا کو پیدا کر رہا ہوں تمہارے لیے. وخلقتم للآخرۃ، لیکن تمہیں دنیا کے لیے پیدا نہیں کر رہا. اللہ نے یہ نہیں فرمایا کہ تمہیں دنیا کے لیے پیدا کر رہا ہوں، فرمایا دنیا پیدا کر رہا ہوں تمہارے لیے، لیکن تجھے پیدا کر رہا ہوں وخلقتم للآخرۃ، تجھے پیدا کر رہا ہوں آخرت کے لیے. آج انسان کیا سمجھتا ہے؟ میں پیدا ہوا دنیا کے لیے اور دنیا پیدا ہوئی میرے لیے. یہ سوچ کر کے بیٹھا ہے کہ دنیا، میں پیدا ہوا، دنیا بنی میرے لیے اور میں بنا دنیا کے لیے. نہیں، دنیا بنی ہمارے لیے اور ہم بنے اللہ کے لیے، آخرت کے لیے. جب انسان اللہ کی طرف چلتا ہے، تو پھر یہ دنیا انسان کے لیے باعث رحمت، باعث عزت چیز بن جاتی ہے. اور جب انسان اسی دنیا کے پیچھے بھاگنا شروع کر دیتا ہے، تو یہی دنیا اس انسان کے لیے باعث رحمت نہیں رہتی، باعث زحمت بن جاتی ہے. ہم اس زمانے میں دیکھیں، ہمارے زمانے میں، اس وقت کے اندر، اس دور میں، جس زمانے میں ہم جی رہے ہیں، اس زمانے کے اندر لوگوں کے پاس کروڑوں روپے، لیکن اس کو چھپاتے پھر رہے ہیں کہ کس طریقے سے چھپا کر اس کو بچا کر اپنی زندگی گزارے. اور کتنے ایسے ہیں جن کے پاس کچھ بھی نہیں ہے، کتنے ایسے ہیں جن کے پاس کچھ بھی نہیں ہے، کتنے ایسے ہیں جن کے پاس بہت کچھ ہے، وہ اس کو چھپانے کی فکر میں. تو کوئی کمانے کی فکر میں لگا ہوا ہے، کوئی چھپانے کی فکر میں لگا ہوا ہے. یہ اللہ تعالیٰ نے ہر ایک کی قسمت میں رکھا ہے. کسی کو کمانے کی فکر میں لگا دیا کہ چل تو کماتا ہے، کیونکہ اگر سارے سیز ہو جائے تو زکات دے گا کون؟ اور سارے ہی اگر فقیر ہو جائے تو زکات دے گا کون؟ پھر دینے والا نہیں ہوگا. تو اللہ تعالیٰ نے تو نظام کائنات چلانا ہے، تو اللہ نے دونوں طبقے رکھے کہ دیکھو، کچھ مانگنے والے بھی ملیں گے اور کچھ دینے والے بھی ملیں گے.
तुम्हें अल्लाह ताला की थाल में रखे तो थाल में खुश रहेगा। अगर इंसान दीन के साथ दुनिया जमा हो सकती है, ये नहीं है कि दीन के साथ दुनिया जमा ही नहीं हो सकती। दीन के साथ दुनिया जमा जब सल्तनत हजरत सुलेमान अलैहि सलाम को अल्लाह ताला ने सल्तनत अता फरमाई थी, बादशाह अता फरमाई थी, तो मुजाहिदों ने इरशाद फरमाया कि देखो जब सल्तनत, जब बादशाह और नबूवत एक साथ जमा हो सकती है तो विलायत और अमीरी क्यों नहीं एक साथ जमा हो सकती। विलायत और अमीरी क्यों नहीं जमा हो सकती। बड़े बड़े उमरा थे जिनको अल्लाह ताला एक शख्स का मुगलिया दौर के अंदर हिंदुस्तान में जो मुसलमानों ने एक अहम तरीन हुकूमत की उसके अंदर एक बादशाह था सुल्तान शमसुद्दीन अल-दमश, उसके दौर में एक शख्स का इंतकाल हो गया। अल्लाह के वली थे, बड़े मशहूर बुजुर्ग, इन्होंने मरते वक्त वसीयत की कि मेरी वसीयत ये है, नंबर एक, मेरी नमाज जनाजा वो शख्स पढ़ाए जिसने कभी बदनजरी न की हो पूरी जिंदगी, कभी बदनजरी न की हो पूरी जिंदगी। नंबर दो, असर से पहले की चार सुन्नतें उसकी पूरी जिंदगी न छूटी हो। नंबर तीन, तहज्जुद की नमाज उसकी कभी कज़ा न हो रही हो। अगर कोई ऐसा शख्स हो तो वो मेरी नमाज जनाजा पढ़ाए। जब नमाज जनाजा ला करके रखी गई और ये ऐलान पढ़ करके सुनाया गया कि उनकी वसीयत ये थी, तो लिखा है कि सुबह से शाम तक जनाजा पढ़ा रहा कोई मुफक्किर, कोई फकीर, कोई मुफस्सिर, कोई आलिम आगे नहीं बढ़ा पढ़ाने के लिए। शाम का वक्त हुआ तो लोगों ने देखा कि एक शख्स आगे बढ़ा और उसने नमाज जनाजा पढ़ाई, और जब जाने लगा तो लोगों ने देखा वो उस वक्त का सुल्तान सुल्तान शमसुद्दीन अल-दमश था, और क्या ऐलान किया, फरमाया पूरा जाते वक्त तो चला गया लेकिन मेरा राग दुनिया के सामने अर्शा कर गया। तो अल्लाह ताला ने उनको ऐसा मकाम अता फरमाया। अल्लाह की दोस्ती किसी शख्सियत के साथ खास नहीं है, जिसको चाहते हैं अल्लाह ताला अपना दोस्त बना लेते हैं। एक फकीर सड़क से गुजर रहा था, बादशाह अपने महल के अंदर बैठा हुआ था बालकनी के अंदर, तो बादशाह ने नीचे देखा तो फकीर ने कहा अल्लाह के नाम से कुछ दे दे। उसने कहा ऊपर आ जा। उसने कहा ऊपर आ जा। उसने कहा कैसे आऊं। उसने रस्सी लटकाई, वो ऊपर आ गया। तो फकीर ने कहा कि जान की अमान पाऊं तो कुछ पूछूं। उसने कहा हाँ पूछ। उसने कहा आपको बादशाह कैसे मिले। कहा जैसे तुझे मैं मिला। कहा जैसे तुझे मैं मिला, मैं भी जमीन पर घूम रहा था, अल्लाह ने मुझे खींच कर बादशाह की कुर्सी के ऊपर बिठा दिया। तो इंसान कोई माँ के पेट से चीज लेकर नहीं आता, अल्लाह ताला उसको दुनिया में आता फरमाते हैं। बाजे लोगों को अल्लाह ताला अपना जज, अपनी मोहब्बत, अल्लाह ताला पैदाइशी रख देते हैं। हजरत मेरे मुर्शिद अव्वल हजरत माशाअल्लाह रहमतुल्लाह अलैह के बारे में हजरत माँ खलील अहमद तारापुरी रहमतुल्लाह अलैह फरमाते थे कि जिसने मादरजात वली देखना हो, माँ के पेट से वली देखना हो, हजरत मौला साहब हफ्ताह रहमतुल्लाह अलैह को देख ले कि माँ के पेट से वली है। तो अल्लाह ताला ने क्या फरमाया, अल्लाह ये कभी इलैही मन यशा व यहदी इलैही मन युनीब। बाद दफा तो अल्लाह ताला पहले जज फरमा लेते, फिर उसको मेहनत की हिम्मत आता फरमाते कि मेहनत करता और अल्लाह तक पहुँच जाता है, और बाद दफा अल्लाह ताला पहले मेहनत करवाते हैं फिर उसके बाद जज फरमाते हैं। लेकिन फरमाया दोनों चीजों में, दोनों तरीकों में अल्लाह तक पहुंचने की जो दो रास्ते हैं, इनको उठाओ भाई। कहीं आप सोए नहीं, लड़का लड़के सोने आए हैं यहाँ पे। तो फरमाया कि दो रास्ते हैं, एक रास्ता ये कि जल्द पहले मिलेगा, अल्लाह ताला पहले जल्द फरमा देंगे फिर उसके बाद इनाबत आता फरमाएंगे, मेहनत करेगा, रगड़े लगेंगे, अल्लाह वालों की जूतियाँ उठानी पड़ेंगी, कुछ नाजो नखरे बर्दाश्त करने पड़ेंगे, फिर तो उसके बाद जाकर अल्लाह मिलता। तो फरमा काजों को पहले नाजो नखरे दिए जाते हैं कि नाजो नखरे उठाओ, फिर उसके बाद उनको जल्द पाता होता है। फरमा काम जल्द से ही बनता है, काम जल्द से ही बनता है, लेकिन ये धक्के और ये डांट और ये जबत, ये थोड़ी से मशाकिल जो आती है, फरमा ये हर एक को उठानी पड़ती है, हर शख्स को उठाना पड़ता है। शेख के नाज और नखरे या किस्मत वालों को नसीब होते हैं। खाजा साहब रहमतुल्लाह अलैह تو حضرت حسانی رحمت اللہ علیہ نے کتنی بار جاتا خانقاہ سے نکالا, لیکن حضرت رحمت اللہ علیہ جس کو اللہ تعالیٰ کی ذات ملی ہوتی ہے وہ خالص. اسی لیے دادا نے فرمایا اگر کسی کو پیر بناؤ تو پیر بنانے سے پہلے اس کو جانچ لو کہ میں اس کے ساتھ چل سکوں گا یا نہیں, یہ متدر سنت ہے یا نہیں. فرمایا جب ایک بار بنا لیا تو فرمایا اب جم جاؤ, اب جم جاؤ, جب جم جاؤ گے تو اللہ تعالیٰ راستہ تمہارے لیے آسان کر دیں گے. ورنہ شیطان شروع میں سے دل میں خیال ڈالتا ہے کہ یار یہ کیا کس کام میں لگا دیا, یہ راستہ ایسا ہے کہ میرے استاد نے ایک واقعہ سنایا جن سے میں نے حفظ کیا تھا. اللہ تعالیٰ ان کے درجات کو بلند فرمائے, زندہ ہیں, اللہ تعالیٰ ان پر اپنی رحمت نازل فرمائے کہ انہوں نے مجھے قرآن حفظ کرایا. تو انہوں نے فرمایا کہ اس زمانے میں سناتے تھے, فرمایا کہ ایک بچہ آیا استاد کے پاس, اس زمانے میں والدین لا کے چھوڑ جاتے تھے کہ بھائی ہمارے بچے کو حافظ بنا دیجیے. تو استاد جو تھے ان کے پاس کوئی کھانے پینے کا وہ نہیں تھا, ذریعہ معاش نہیں تھا, انہوں ان کی جو زمین تھی انہوں نے اس بچے کو وہاں بھیج دیا, کہا بیٹا جو فصل ہو وہ کاٹ لینا. وہ بچہ بھی ایسا تھا کہ وہ جا کر وہیں کا ہو گیا. دو سال کے بعد اس کے والدین آئے, والد آیا, اس نے کہا میرا بچہ آپ کے پاس آیا تھا حفظ کرنے کے لیے, میں بچے کو لینے کے لیے آیا ہوں. کہا کون سا بچہ؟ کہا ارے فلاں بچہ, دو سال پہلے میں آپ کی بات چھوڑ کر کے گیا ہوں. انہوں نے اپنے شاگردوں سے پوچھا, انہوں نے کہا حضرت اس کو تو آپ نے زمینوں پہ بھیج دیا تھا کام کرنے کے لیے. کہا اچھا بلاؤ ان کو, کہا کہ آپ مہمان خانے میں بیٹھے, میں نے اس کو بلوایا ہے. اور فرمایا کہ جا کر کے کمرے میں مسلح بچھایا اور کہا یا اللہ میں نے تو اس کو نہیں پڑھایا, آج ہوئے میری عزت کی لاج رکھ لینا, بس عزت کی لاج رکھ لینا, ورنہ اس کا باپ کیا کہے گا کہ آیا تو پڑھنے کے لیے تھا, کیا پڑھایا آپ نے, یہ تو سر پر آ جائے گا. لے آئے بچے کو, جب لائے تو بچے اس کے والد نے پوچھا کہ بیٹا حج کر لیا؟ اب بچے کے پاس کیا جواب, وہ مدرسے میں تو تھا ہی نہیں جب سے آیا تھا, وہ تو باہر تھا, وہ کیا جواب دیتا؟ تو استاد نے کہا بیٹا اللہ کا نام لے کر پڑھو, جہاں سے تمہارے والد پوچھتے ہیں وہاں سے پڑھو. والد نے جہاں سے پوچھنا شروع کیا اس نے وہاں سے پڑھنا شروع کر دیا, وہاں سے پڑھنا شروع کر دیا. تو میرے استاد فرماتے تھے کہ یہ راستہ ایسا ہے کہ اپنے آپ کو حوالے کر دو, شیخ ہو یا استاد ہو اپنے آپ کو حوالے کر دو, اللہ تعالیٰ تمہارا راستہ خود طے فرما دیں گے. دادا نے فرمایا اگر شیخ یہ بتا دے کہ تم جو ہے میرے مسجد کی نالی صاف کیا کرو, یہ مسجد میں آنے والوں کے جوتے سیدھے کیا کرو, تو فرمایا کہ ایک شخص آئے حضرت حکیم الامت کے پاس, انہوں نے کہا کہ حضرت جب سے آپ نے مجھے نمازیوں کے جوتے سیدھے کرنے میں لگایا ہے تو اب مجھے اس کے اندر مزہ آنے لگا ہے, مجھے مزہ آنے لگا. حضرت حکیم الامت نے فرمایا فوراً یہ کام چھوڑ دو. حضرت اتنی مشکلوں سے تو میں نے اپنے نفس پر برداشت کر کے اس کام کو اختیار کیا تھا, اب اس میں مزہ آنے لگا. فرمایا مقصود مزہ نہیں ہے, مقصود اللہ کی ذات ہے. اب تجھے مزہ آنے لگا تو دل سے کرے گا, تو دوسرا کام دیا. فرمایا جاؤ اب جو مریدین اور خانقاہ میں خادمین ہے ان کے لیے چائے بناؤ. اس نے کہا حضرت جس کام میں مزہ آیا تھا وہ تو چھڑوا دیا آپ نے. فرمایا مقصود مزہ اور لذت نہیں ہے اس راستے کے اندر, مقصود حق تعالیٰ جل شانہ کی ذات ہے. حق تعالیٰ جل شانہ کی ذات ہے. تو اللہ والے جو اس چیزوں سے گزرواتے ہیں یہ سب چیزیں کس لیے ہیں؟ کہ انسان اللہ تک کسی طریقے سے پہنچ جائے. جوتیاں سیدھی کروانا اس زمانے کے اندر تو وہ مجاہدات ہیں ہی نہیں, ہم اس کا تصور بھی نہیں کر سکتے. میرے دادا حضرت مولانا شاہ عبد الغنی صاحب رکوع رحمۃ اللہ علیہ کے لیے دہلی کے اندر ایک جگہ حضرت مہمان ہوئے. جب مہمان ہوئے حضرت تو میزبان نے جو ہے پانی گرم کر کے دیا, پانی گرم کر کے دے دیا کہ حضرت جب تہجد کے لیے اٹھیں گے, رات کو ہی دے دیا کہ تہجد کے لیے اٹھیں گے لہٰذا آپ پانی جو ہے یہ حضرت کو دے دیجیے گا. تو دادا ساری رات اس پانی کو اپنے پیٹ سے لگا کر اوپر کپڑا ڈال کر بیٹھے رہے, کہیں ایسا نہ ہو کہ پانی ٹھنڈا ہو جائے اور صبح میرے شیخ کو پانی ٹھنڈا ملے, صبح میرے شیخ کو پانی ٹھنڈا ملے. تو پانی کو گرم رکھنے کے لیے پوری رات جا کر کے گزار دی. تو دوستو اللہ تعالیٰ کی ذات علی ان سرعت اللہ لغالی حدیث پاک کے اندر کیا تھا, اے لوگو اللہ کا سودا اتنا سستا نہیں ہے, بہت مہنگا سودا ہے, یہ جتنے سستے میں مل جائے کم ہے. ایک بزرگ جا رہے تھے مجذوب راستے سے, اس نے آسمان کی طرف دیکھا اور پوچھا یا اللہ میں کیا آپ پر فدا کر دوں کہ آپ مجھے مل جائے. تو آسمان سے آواز آئی دونوں عالم مجھ پر فدا کر دے, میں تجھے مل جاؤں گا. تو اس نے کیا جواب دیا, قیمت تو ہر دو عالم کو گفتگی, آپ نے اپنی قیمت تو عالم بتائیے, نخ بالا کل کے ارزانی حضور اپنی قیمت کو اور بڑھائیے, ابھی آپ سستے معلوم ہوتے. تو جن کو قربانی دینی ہوتی ہے, جن کو اللہ کو پانا ہوتا ہے, حاصل کرنا ہوتا ہے, وہ یہ نہیں دیکھتے کہ اللہ نے دونوں عالم مانگا ہے. صحابہ نے دونوں عالم اللہ کی عمر فدا کر دیے. جب نبی علیہ الصلاۃ والسلام یہ دعا سکھلا رہے کہ اللہم انی اسألک رضاک والجنہ, کہ اللہ میں پیچھے سوال کرتا ہوں کس چیز کا, تیری رضا کا اور جنت کا, معلوم ہوا کہ رضا مقصود اول ہے اور جنت مقصود ثانی ہے. اللہ کی رضا مقصود اول ہے. انسان, ایک انسان یہاں سے عمرے کے لیے جائے اور اگر یہی پروگرام بناتا رہے کہ میں جہاز دیکھوں گا اور جہاز اڑتا کیسے یہ دیکھوں گا اور سمندر دیکھوں گا اور کراچی کا ایئرپورٹ دیکھوں گا پھر جدہ کا ایئرپورٹ دیکھوں گا, اور ایک انسان ہے دل میں یہ نیت لے کر کے جاتا ہے کہ میں کب اللہ کے گھر پہنچوں گا, اللہ کا گھر دیکھوں گا, تو اس کو بھی کراچی کا ایئرپورٹ دیکھنے کو ملے گا, جہاز بھی دیکھنے کو ملے گا, جہاز میں کھانا بھی ملے گا, جدہ کا ایئرپورٹ بھی ملے گا, لیکن بیت اللہ بھی ملے گا. دونوں کی نیتوں میں فرق ہے, صرف نیت بدلنے کی ضرورت ہے. ایک انسان اللہ کو مراد بناتا ہے, ایک انسان اللہ کو مراد میں دنیا کو مراد بناتا ہے, جاتا وہ بھی قبر میں, جاتا یہ بھی قبر میں, لیکن جو اللہ کو مراد پر بنا کر کے قبر میں جاتا ہے. تو دوستو ہمارے, ہمیں اگر کوئی شخص مراد بنا کر ہمارے گھر آئے, ہم اس کے ساتھ کیا معاملہ کرتے ہیں؟ اس کے لیے الگ بستر بچھواتے ہیں, اس کے لیے الگ دسترخوان بچھاتے ہیں, اس کے لیے الگ کھانا بنواتے ہیں. کس لیے؟ کہ میرا مہمان آیا ہے. تو دوستوں, جو اللہ تعالیٰ کو اپنا مقصود بنا کر کے قبر میں جاتا ہے, اللہ تعالیٰ جل شانہ اس کے لیے الگ انتظام فرماتے ہیں, اور ایک فاسق و فاجر دنیا سے جاتا ہے اور ایک کافر جاتا ہے, اس کے لیے الگ معاملہ ہوتا ہے. تو یہ اللہ تعالیٰ جب کسی بندے کو اپنا دوست بنانا چاہیے, اس زمانے کی کسی ولی کی محبت اس کے دل کے اندر ڈال دیں گے, اس کی صحبت کی برکت سے. حضرت آج لوگ کہتے ہیں صحبت سے کیا ہوتا ہے, کتابیں ہمارے لیے کافی ہیں. نہیں, حضرت حکیم الامت حضرت ثانی رحمۃ اللہ علیہ جو ایک شخص نے کہا, حضرت صحبت آپ لوگ کرتے ہیں, صحبت سے ہوتا کیا ہے؟ حضرت نے فرمایا, صحبت سے کچھ نہیں ہوتا, جا صحابی بن جا, جا صحابی بن جا. اس نے کہا, اگر صحابی کے لیے نبی کی صحبت چاہیے, فرمایا جب صحابی نہیں بن سکتا تو تابعی بن جا, فرمایا تابعی بننے کے لیے صحابی کی صحبت کی ضرورت ہے, فرمایا جا اچھا صحابہ تابعی بن جا. اس نے کہا, اگر اس کے لیے بھی تابعی کی صحبت کی ضرورت ہے. پھر فرمایا کہ اگر سمجھ میں آ گئی تھی پہلے ہی صحبت ہے. اگر کتابیں کافی ہوتی تو اللہ تعالیٰ ایک قرآن کے نبی پر نازل فرما رہا ہے ہر گھر میں نازل کر دیتا اور کہہ دیتا اس کو پڑھ لو اور پڑھ کر کے سمجھ لو. لیکن کتابیں آئی کتنی اور انبیاء آئے کتنے؟ سوا لاکھ. معلوم ہوا کتاب اللہ جتنی ضروری ہے رجال اللہ بھی اتنے ضروری ہے. کتاب تو آج موجود ہے, لیکن اس کے اوپر عمل کرنے کے لیے جو ہمت چاہیے وہ ہمت کہاں سے آئے گی؟ کتاب موجود ہے بھائی, عقیم الصلاۃ نماز قائم کرو, کتنے لوگوں میں ہمت ہوتی ہے؟ وہ آپ زکات ادا کرو, کتنے لوگ زکات چرا رہے ہیں؟ کہاں سے ہمت آئے گی؟ اللہ والوں کے پاس جاؤ گے تب ہمت آئے گی. حاجی مراد اللہ صاحب, حاجی مکی رحمت اللہ علیہ عالم نہیں تھے, ان کے پاس حضرت گنگوئی رحمۃ اللہ علیہ, حضرت تھانوی رحمۃ اللہ علیہ, حضرت نانوتوی رحمۃ اللہ علیہ علم لینے نہیں آئے تھے. یہ اللہ علم کا سمندر تھے, علم کا سمندر تھے یہ, لیکن کیا لینے گئے تھے؟ فرمایا جو ہم نے کتابوں کے اندر پڑھا ہے اس علم کے اوپر عمل کرنے کی ہمت نہیں چاہیے, یہ لینے کے لیے ہم آدمی صاحب کے پاس گئے. حضرت گنگوئی رحمۃ اللہ علیہ جاتے ہیں, فرمایا آدمی صاحب سے کیا صاحب بیعت نہیں ہوں گا, آپ کے ہاتھ پر بیعت نہیں ہوں گا. فرمایا کیوں؟ فرمایا آپ سنا ہے بیعت ہونے کے بعد تہجد بھی پڑھنی پڑتی ہے. آئی صاحب نے فرمایا آپ سے کس نے کہا تہجد پڑھے؟ आपसे किसने कहा कि आप ताजुब पढ़े? बोला अच्छा बगैर ताजुब की भी बैठ हो सकती है, बगैर ताजुब पढ़े भी बैठ हो सकते हैं। हाँ बिल्कुल। कहा अच्छा ठीक है, अगर बैठ कर लीजिए। बैठ हो गए। हाजी साहब रहमतुल्लाह अलैह ने खादिम से फरमाया कि देखो भाई हजरत हजरत गंगोई की चारपाई मेरी चारपाई के साथ लगा देना। चारपाई साथ लगा दी। अब हजरत गंगोई फरमाते हैं मैंने सोचा यार इतने बड़े बुजुर्ग बड़े उम्र के अंदर चारपाई अपने साथ लगवा दी, रात को सोऊंगा जैसे, फरमाया सो गया जैसे जैसे। तो मैं रात को आँख खुली तो देखा हाजी साहब आए, तो देखा लोटा लेकर वजू करने गए। तो मैंने सोचा मैं जवान ये बूढ़े होकर के ये लोटा लेकर के जा रहे हैं वजू करके नमाज पढ़ने, और मैं जवान होकर के लेटा रहा हूँ, चलो मैं भी उठ करके जाता हूँ। फरमाया वो दिन है और आज का दिन है मेरी ताजुद कभी खजा नहीं हुई। तो कहकर को अमल नहीं कराया लेकिन अपना अमल करके दिखला दिया, अपना अमल करके दिखला दिया। हुरमत शराब नाजिल हुई, हुरमत शराब नाजिल हुई। सहाबा इकराम रिज़वानुल्लाह अलैहिम अजमईन उससे पहले क्या था? शराब आम थी, हलाल थी। अल्लाह ताला ने मुख्तलिफ दर्जात के अंदर शराब की हुरमत को नाजिल फरमाया। नबी अलैहिस्सलाम ने अमल करके दिखलाया। हजरत अबू बकर सिद्दीक को मकाम सिद्दीकियत बगैर सहबत से नहीं मिला था। मकाम सिद्दीकियत बगैर सहबत के, नबी की सहबत के बाद जब आप सल्लल्लाहु अलैहि वसल्लम दुनिया से तशरीफ ले जाते हैं, हजरत उसामा इब्ने ज़ैद रज़ी अल्लाहु तआला अन्हु का लश्कर तैयार होता है, हजरत अबू बकर मशवरा करते हैं हजरत उमर से, ए उमर तेरी क्या राय? उसामा इब्ने ज़ैद का लश्कर रवाना किया जाए। फरमाया अभी अभी नबी अलैहिस्सलातु वस्सलाम हमसे जुदा हुए हैं, ऐसा ना हो कि मदीना खाली हो जाए तो उम्मतुल मोमिनीन पीछे रह जाए, लिहाजा मेरा मशवरा ये कि इनको ना भेजा जाए। हजरत अबू बकर सिद्दीक ने फरमाया ए उमर, जमाने जाहिलियत में तो तू बहुत हाजिर था, इस्लाम लाने के बाद तुझे क्या हो गया? तो फिर फरमाया कि वल्लाह अगर उमर अबू बकर को अकेला भी इन लोगों से जिहाद करने के लिए निकलना पड़ा तो अबू बकर अकेला निकलेगा, किसी का साथ नहीं जाएगा। ये ईमान हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु का। क्यों? जब ईमान लाए थे तो कोई सवाल नहीं पूछा अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम से, ये नहीं देखा कि अल्लाह के नबी के साथ लोग कितने हैं। आज तो लोग कहते हैं ना लोग, अरे पीर के पास जाने वाले कितने हैं? पीर को मत देखो, हक को देखो कि हक किस तरफ है। हक अगर अकेला है तो सिद्दीक उसके साथ होगा। ये है सिद्दीकियत का कमाल। अबू बकर सिद्दीक ने ये नहीं देखा कि पूरा मक्का मुखालिफ है, पूरे मुशरिकीन मक्का मुखालिफ है, तमाम सरदारान मक्का मुखालिफ है। देखा नबी अलैहिस्सलातु वस्सलाम ने जो दावत दी है वो हक की दावत है। फरमाया अशहदु अन्नक मुहम्मदन अब्दुहु व रसूलुहु। अबू बकर सबसे पहले गवाही देता है कि आप अल्लाह के सच्चे नबी हैं। अगर हम जैसा होता तो ये देखता कि यार और पता नहीं नबी पर ईमान ले आए तो सरदारा ने मक्का हमारा क्या हाल करेंगे, हमारा बायकॉट कर दिया जाएगा, हम दुनिया के अंदर तनहा होकर के रह जाएंगे, हमारी तिजारत बंद हो जाएगी, हमारी ज़राअत बंद हो जाएगी। इनको उठा लो भाई, सरदार साहब आग बंद करके ना जागे ना, आग खोल कर जागे। तो हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु ने ये सब कोई चीज नहीं देखी। हम होते तो पता नहीं क्या क्या सोचते, लेकिन अल्लाह ताला ने हजरत अबू बकर सिद्दीक से काम लेना था। तो ये चीज क्या है कि हक जहां पर हो उसके साथ मिल जाओ, अल्लाह ताला दुनिया भी बना देगा आखिरत भी बना देगा। और दुनिया और कैसे बनेगी? एक रात हजरत आयशा रज़ियल्लाहु तआला अन्हा अपने घर के अंदर थी, नबी अलैहिस्सलातु वस्सलाम तशरीफ ले आए। हजरत आयशा रज़ियल्लाहु तआला अन्हा ने आसमान की तरफ देखा, आसमान पर सितारे निकले हुए थे। हजरत आयशा के दिल में एक सवाल आया, पूछा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, क्या आपकी उम्मत में कोई ऐसा शख्स भी है जिसकी इतनी नेकियां और इतने आसमान के ऊपर सितारे हैं, कोई गिन सकता है? बोले भाई पूछा या रसूलल्लाह इतनी नेकियां किसकी है? फरमाया मेरी उम्मत में एक शख्स है जिसकी इतनी नेकियां है। कहा या रसूलल्लाह वो कौन है? फरमाया हजरत उमर। हजरत उमर की इतनी नेकियां जिसने आसमान के ऊपर सितारे। اب حضرت عائشہ کو فطری ایک چیز تھی کہ بیٹی تھی ابو بکر صدیق کی, صدیق کی بیٹی ہے. پوچھا یا رسول اللہ میرے فقہ کیا ہے, میرے فقہ کی نیکیا کتنی ہے؟ فرمایا ہے عائشہ ابو بکر کی ایک رات کی ایک دن کی نیکیا ان آسمان کے ستاروں سے زیادہ ہے. حضرت عمر پوری زندگی ایک چیز کا سوال کرتے رہے کہ اے ابو بکر وہ رات جس رات میں تو نے ہجرت کی تھی اللہ کے نبی کو اپنے کندھے پر بٹھا کر کے, تو وہ ایک رات کی عبادت مجھے دے دے اور پوری زندگی کی عبادت مجھ سے لے لے, پوری زندگی کی عبادت مجھ سے لے لے, اس ایک رات کی عبادت دے دے. کیونکہ اس رات میں جو خوف تھا, خوف کے اندر جو عبادت ہوتی ہے وہ اخلاص اور وہ للہیت, وہ دوسری جگہ نہیں, حالت عمل میں نہیں ہو سکتی. جب قوت مل جائے, اگر دو انسان ہیں اور کفار کے سامنے کھڑے تو جس اخلاص کے ساتھ وہ اللہ کو پکار کر کے حملہ کریں گے, جب سو آ جائے تو پھر وہ اخلاص ہی رہے گا. کیوں؟ حالت خوف کی حالت امن میں تبدیل ہو گئی, حالت کمزوری کی حالت قوت میں تبدیل ہو گئی, کمزور سے قوت ہو گئے, قوی ہو گئے. اب کیا ہو گیا؟ اب تو سب صحابہ 313 تھے بدر کے اندر, تو کیا ہوا؟ شکست نہیں ہوئی, لیکن وہ خط کے اندر آئے تو کس چیز کے اوپر نظر ہو گئی کہ جب ہم 313 تھے جب شکست نہیں کھائی, آج تو 1000 کا لشکر ہے ہمارے ساتھ. اللہ تعالیٰ نے ظاہری طور پر اس شکر فتح کو شکست میں تبدیل فرما دیا. اصل تو فتح ہی تھی, فتح ہر حالت میں مسلمان کی ہے, جس بھی مسلمان کی پڑ گئی مسلمان کا, زندہ رہا تو بھی زندہ رہا تو حاکم بن کر زندہ رہے گا, اور جس دنیا سے گیا تو شہید ہو کر کے جائے گا. جتنی مسلمان کی ہے پڑ بھی مسلمان کی ہے. اللہ تعالیٰ تو ظاہر کے اوپر جو حالت حضرت ابو بکر صدیق کی اس وقت تھی, تو حضرت عمر نے کیا فرمایا کہ یہ ابو بکر وہ اس رات کی عبادت تو مجھے دے دے اور میری پوری زندگی کی عبادت دے دے. ایک بزرگ کا واقعہ لکھا ہے کتابوں کے اندر, کہ مسجد پہنچے نماز پڑھنے کے لیے, نماز پڑھی, نماز کے لیے پہنچے تو سلام سے چکا تھا, میں دل سے باہر نکلی. دادا نے فرمایا کہ دل سے باہر نکلی. ایک بزرگ اندر نماز پڑھ رہے تھے, انہوں نے دیکھا ایک روشنی کا ستون اٹھا اور آسمان کی طرف چلا گیا. باہر آئے, باہر آ کر کے دیکھا تو ایک بزرگ کھڑے تھے. پوچھا آپ نے کیا عمل کیا ہے؟ کہا کوئی عمل نہیں کیا, میری نماز جماعت کے ساتھ قضا ہو گئی, میری نماز با جماعت قضا ہو گئی, نماز با جماعت قضا ہو گئی. فرمایا عمل کیا تھا؟ فرمایا میرے دل کے اندر ایک ڈر تھا کہ اللہ میری نماز با جماعت قضا کیسے ہو گئی. تو انہوں نے کیا کہا؟ انہوں نے کہا اپنا یہ درد مجھے دے دیجئے اور میری فرض نماز آپ لے لیجیے. ارے اللہ تک پہنچنے کے بہت سارے راستے, بعض دفعہ اللہ تعالیٰ ہٹا کر پہنچاتا ہے, بعض دفعہ رلا کر پہنچاتا ہے, بعض دفعہ غم دے کر پہنچاتا ہے, بعض دفعہ خوشی دے کر کے پہنچاتا ہے. ایک شخص عمرہ کرنے گیا, میں ابھی کچھ دن پہلے سوچ رہا تھا کراچی کے حالات ایسے تھے, تو میں نے سوچا کہ عمرے پر چلا جاؤں, تو دل کے اندر ایک خوشی آئی. تو میں نے یہ دل کے اندر سوچا کہ یار ہم انسان کیسے ہیں کہ اگر بیت اللہ جانا ہو تو ہر انسان کہتا ہے بھاگو اس شہر سے اور فوراً کہاں جاؤ؟ بیت اللہ. لیکن کوئی انسان یہ نہیں سوچتا کہ شہر کے حالات خراب ہیں, یار چھوڑ شہر کو, چل اللہ کے پاس. ارے رب البیت کے پاس جا رہا ہے نا, یہاں تو صرف گھر مل رہا ہے, وہاں گھر والے کے پاس جا رہا ہے, تو گھر والے تو یہ وہ ایک وہ تھا میرا دماغ کا, یہ کوئی وہ نہیں ہے, کوئی شرعی دلیل نہیں ہے, لیکن ایک میں انسان کی طبیعی چیز بتا رہا ہوں کہ اگر کوئی کہے یار حالات خراب ہیں فوراً عمرہ کرنے چلے جائیں, چھوڑے ان حالات کو, تو انسان کیا کہتا ہے؟ فوراً ہاں بالکل 15 دن بھی میں 20 دن لگا کر کے آ جاؤں گا. اور کوئی کہے ارے اللہ تعالیٰ یہ جو حالات آئے مسلمانوں نے اس سے بدتر حالات دیکھے, مسلمانوں نے اس سے بدتر حالات دیکھے, شام کے حالات دیکھے, ایک ایک دن کے اندر 100 مسلمانوں کی لاشیں گری, غزہ کے حالات دیکھے, ایک ایک دن میں 12 नौ मौजूद बच्चों के जनाजे उठाए। आज हम अपना गम देखते हैं, दूसरों का गम नहीं देखते। अगर हम दूसरों का गम देखें तो अपना गम भूल जाएंगे। आज उम्मत से मुस्लिमा का सबसे बड़ा मसला ये है कि उम्मत ने अपना दर्द देखना शुरू कर दिया, दूसरों का दर्द देखना छोड़ दिया। जब अपने दर्द के अंदर मुबतला होकर अपने ही लिए दुआ मांगोगे तो उसमें देर होगी, और अपना दर्द भुला करके अल्लाह के बंदों के लिए दुआ मांगोगे तो अल्लाह ताला तुम्हारी दुआ को उनके हक में कबूल करेगा और तुम्हारी मुसीबत को उनके सबके में दूर कर देगा। अपने गम को भूल जाओगे। अगर एक हमको जुकाम, मुझे जुकाम हो गया, अब मैं एक शख्स को देखता हूँ कि उसको कैंसर है, तो मैं उसके लिए दुआ करता हूँ, या अल्लाह इसका कैंसर दूर फरमा दे। क्यों? कैंसर उसका ज्यादा है। जुकाम तो थोड़ी सी दवाई से दूर हो जाएगा या थोड़े से इलाज से दूर हो जाएगा। उसका कैंसर अगर मुझे नजर आता है और मैं उसके लिए दुआ करता हूँ तो अल्लाह ताला मेरे जुकाम को भी अच्छा कर देगा, उसके कैंसर को भी अच्छा कर देगा। लेकिन मैं अपना जुकाम देकर के रोना शुरू कर दूँ कि अल्लाह मेरा तो जुकाम है, या अल्लाह मैं तो जुकाम से मर जाऊंगा, अल्लाह ताला कहीं नहीं पड़ा जाती, जुकाम नहीं पड़ा जाती। तो जो अमन आया है, खौफ आया है, ये तो आएगा। अल्लाह ताला का क्या इरशाद है, वला नब्लुवन्नकुम बिशैइन मिनल खौफि वज्जुअ वनक्सि मिनल अमवाल वत्तमरात वबशिरिस साबिरीन। अल्लाह ने क्या फरमाया, तुम्हें जरूर भी जरूर खौफ से भी आजमाऊंगा, लेकिन फरमाया खुशखबरी किसके लिए है जो साबिर बन चुके रहो। सब्र के साथ रहा कि अल्लाह जीऊंगा तो सब्र के साथ, मरूंगा तो सब्र के साथ। जिसमें तू खुश है या अल्लाह, उसमें मैं भी खुश हूँ। रजा बिल कज़ा के अंदर राजी रहना, जिस हालत में अल्लाह रखे, जिस हालत में अल्लाह रखे, उस हालत में राजी रहना, ये इखलास से ऊंचा मकाम है। अगर अल्लाह ताला, हजरत हाजी साहब रहमतुल्लाह अलैह एक दफा बयान कर रहे थे, बयान करते करते फरमाया कि मियां देखो, मुसीबत भी जो है अल्लाह की तरफ से एक नेमत है। अगर कोई मुसीबत आ जाए तो उसको मुसीबत मत समझो, वो भी नेमत है। हाजी साहब ने ये बयान किया, लंबा चौड़ा बयान के बाद एक शख्स आ गया, उसने कहा हजरत मुझे बुखार है, दुआ कर दीजिए। हजरत हिमत हजरत खान भी रहमतुल्लाह अलैह वहीं मौजूद थे। हजरत ने फरमाया कि आप देखो अब क्या जवाब दे, अगर ये कहते हैं कि तेरा बुखार नेमत है तो ये तो देहाती है कि चढ़ दौड़ेगा ये, कि हजरत मेरा बुखार नेमत है। तो हाजी साहब रहमतुल्लाह अलैह को अल्लाह ताला ने क्या नजर आता फरमाया, हाजी साहब रहमतुल्लाह अलैह ने फरमाया कि भाई लोगों हाथ उठा, भाई अल्लाह ताला ने इनको बुखार दिया है, बुखार भी अल्लाह की नेमत है, सेहत भी अल्लाह की नेमत है, और ये अल्लाह हम कमजोर हैं, हम बुखार की नेमत के मुतहम्मिल नहीं हो सकते, लिहाजा हमारे इसके बुखार की नेमत को सेहत की नेमत से तब्दील फरमा दीजिए। वो हजरत की मिलमत फरमाते हैं कि मैं हैरान रह गया कि खैर आलिम अल्लाह ताला से कितने तरीके से मांग रहा है। दोस्तों मानना सीखना पड़ता है, मानना सीखना पड़ता है। भिखारी कोई पैदाइशी भिखारी नहीं होता। आजकल तो कंपनियां खुल गई थी जो भीख मांगने का तरीका सिखलाती है कि कैसे कान टेढ़ी करोगे, किस अदा से मांगोगे, किस तरीके से मुंह बनाओगे, किस तरीके से झूठे आंसू निकालोगे, किस तरीके से मांगोगे। तो जिस तरीके से मांगना सीखना पड़ता है दुनिया के लिए, इसी तरीके से अपने रब से मांगना सीखना पड़ता है, सीखना पड़ता है। किसी बुजुर्ग की सहबत के अंदर जाना पड़ता है, फिर उसकी सहबत के अंदर रोना आता है, और रोना ना है तो इनके माजा की रिवायत है, इक्कु फैलम तक्कु फतबात हो, अगर रोना ना है तो रोने वालों की शक्ल ही बना लो। दादा के पास एक साहब आए कि हजरत मेरा दिल इतना सख्त हो गया कि मुझे रोना ही नहीं आता। फरमाया दादा बैतुल्लाह के अंदर थे, हरम काबा के अंदर, तो फरमाया कि जाओ वो मुंतजम नजर आ रहा है, कहा जी फरमाया जाओ वहाँ जाओ। गए जाकर के थोड़ी देर के बाद आए तो रोते गए, तो कहा हजरत जज़ाकअल्लाह कि आपने मुझे रोना सिखला दिया। फरमाया मैंने नहीं सिखलाया, वहाँ रोने वाले मौजूद थे, मैंने तुझे उनके अंदर शामिल कर दिया, तुझे खुद ब खुद रोना आ गया। उनकी बरकत से जब इंसान वहाँ पहुँचता है तो कोई इंसान उर्दू के अंदर दुआ मांग करके रो रहा है, कोई अल्लाह को उर्दू में पुकार रहा है, कोई अंग्रेजी में पुकार रहा है, कोई बंगला में पुकार रहा है, कोई फ्रेंच में पुकार रहा है, कोई जर्मन जमान में पुकार रहा है, समझ किसी को कुछ नहीं आ रहा, लेकिन रोने की आवाज सुन करके खुद ब खुद इंसान का दिल रोने लगता है कि अल्लाह ये रो रहा है मुझे भी रोना सिखा दे, मुझे भी रोना सिखा दे। तो दोस्तों जो हालत खौफ है, इस हालत खौफ में अल्लाह ताला क्या फरमाते हैं, वबशिर सबिरीन, जिसने इस हालत के अंदर सब्र किया तो अल्लाह ताला ने खुशखबरी रखी है सब्र करने वालों के लिए। तो फरमाया अल्लज़ीना इज़ा असाबतहुम मुसीबा, मोमिन की निशानी क्या है कि जब उसको कोई मुसीबत आती है, क़ालू इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, तो वो क्या कहता है कुरान, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, आज हम तबसरे करते रहते हैं, यार देखो फलानी जगह फलां मर गया, फलानी जगह फलाने को शहीद कर दिया, फलानी जगह फलाने को शहीद कर दिया, अगर हम उसी की जगह इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन पढ़ लें, उसी जगह अस्तग़फार पढ़ लें, उसी की जगह हम कलमा तैयबा पढ़ लें, तो क्या होगा, फिर हमें हमारी जब इंसान की फाइट साफ होती है तो इंसान को जाते हुए डर नहीं लगता, डरेगा जब फाइट साफ होगी तो डरेगा। एक इंसान ने न कभी चोरी की न कभी डकैती की, तो उसको कहो कि भाई तुझे थाने चलना है जरा मेरी सिफारिश कर दे वापस, तो डरेगा वो, क्यों भाई साहब है। तो एक इंसान अगर उसको जो है दुनिया के अंदर हालात खराब हो गए, हर तरह मौत ही मौत नजर आ रही है, तो दोस्तों हम अपनी फाइल दुरुस्त कर ले, आज हमारी फाइल दुरुस्त करनी है कि हमें अल्लाह के पास जाते हुए डर लग रहा है कि यार अगर मार दिए गए तो अल्लाह के पास जाएंगे तो क्या जवाब देंगे, तो अपनी फाइल दुरुस्त कर लो, जो वक्त लिखा है वो तो अल्लाह ने लिखा ही हुआ है। अल्लाह खालिद इब्ने वलीद रज़ियल्लाहु ताला अन्हु सारी जिंदगी शहादत की दुआ मांगते रहे लेकिन नहीं मिले, और एक तारीखी जुमला क्या फरमाया था, फरमाया सख्त सर्दी की रात हो और दुश्मन सामने मौजूद हो, और फरमाया खालिद इब्ने वलीद को पहरेदारी के लिए दुश्मन के मुकाबले के अंदर खड़ा होना हो, तो मुझे ये नई नवेली दुल्हन के साथ रात गुजारने से ज्यादा अच्छा लगता है कि मैं अल्लाह के रास्ते में एक रात के लिए ऐसा खिताल भी करूँ। वो जज्बा था, क्योंकि मौत अलमा सकून मौत मैंने खुद दूसरी बरूज मुझे था, तुम्हें मौत आ करके रहेगी, तुम भले जिस भी किसी चीज के अंदर चले जाओ, किसी भुज लोहे का भुज बनवाकर उसके अंदर घुस जाओ कि मुझे मौत ना आए, मौत वहां भी आएगी। तो जब आनी है तो अपनी फाइल दुरुस्त कर ले, क्यों मौत किसका नाम है, मौत दुनिया छोड़ने का नाम नहीं है, मौत निकाय मौला का नाम है, मौत अल्लाह ताला से मुलाकात का नाम है। मौत को हमने इतना क्यों खौफजदा समझ लिया कि मौत आएगी तो ना मालूम क्या होगा, कुछ भी नहीं होगा, दुनिया में आज भी लोग जा रहे हैं कल भी जाएंगे परसों भी जाएंगे, जो आज है वो कल नहीं होंगे, जो कल होंगे वो परसों नहीं होंगे, जो परसों है वो जो इस बरस है वो अगले बरस नहीं होंगे, जो अगले बरस है वो उससे अगले बरस नहीं होंगे, मौत सबको आएगी लेकिन मौत का नाम क्या है, लिखाए मौला रखी होना अपने रब से मुलाकात का जरिया है। हजरत हुसैन रज़ी अल्लाह तआला अन्हु को कर्बला के अंदर जब धमकी दी गई कि आपको कत्ल कर दिया जाएगा, फरमाया तुम मुझे मौत से डरा रहे, मौत तो मेरे रब से मुलाकात का जरिया है, और जिसको जिससे मोहब्बत होती है वो कभी उसके पास जाने से नहीं डरता, डरेगा खुशी खुशी जाता है, भागा भागा जाता है कि मेरे महबूब ने मुझे बुलाया, बुजुर्ग थे दादा ने वाकया सुनाया, फरमाया देखो अगर दुनिया के अंदर फंस गए, अपनी तिजारत के अंदर लग गए, सब कुछ बुला दिया, फरमाया तो सुनो एक वाकया, एक बादशाह था, फरमाया वो एक दफा उसके लिए निकला शिकार करने के लिए, लाओ लश्कर के साथ पहले जैसे होता था बादशाहों का, अब उसकी जगह गाड़ियां आ गई, पहले घोड़े होते थे, लाओ लश्कर उसके साथ आगे पीछे बादशाह बीच के अंदर, बादशाह ने अचानक देखा कि एक शख्स उसके लश्कर को छीनता हुआ उसकी तरफ आ रहा है, बादशाह डर गया, जब वो शख्स करीब आया तो उसने कहा बादशाह मुझे आपसे एक बात करनी है, बादशाह ने कहा कहो कहो, ऐसा ऐसे नहीं कान करीब कर, जब कान करीब किया तो उसने कान में कहा कि मैं मौत का फरिश्ता हूँ, आपके भाई जो बच्चों पर बात कर रहे हैं उनको चुप करा, कहा कि मैं मौत का फरिश्ता हूँ आपकी रूह कब्ज करने के लिए आया हूँ। तो दादा ने फरमाया कि हजरत की मुलम्मत ने लिखा है कि वो बादशाह का जितना रोब और दबदबा और बादशाह का जो जितना लाव लश्कर था बादशाह सब भूल गया, कहने लगा एक लम्हे की मोहलत दे दीजिए कि मैं जाकर अपने घर वालों को अपनी वसीयत कराऊं। तो मौत के फरिश्ते ने क्या कहा, ला यस्तखिरून साअतन वला यस्तखिमून, एक घड़ी ना आगे होगी ना पीछे होगी, जो वक्त निकला उसी वक्त पर वो निकाली जाएगी। फरमा यहाँ से रूह लेकर के फरिश्ता गया एक अल्लाह के वली के पास। वो रास्ते में से जा रहा था, घर का सामान लेकर के गए, जाकर के सलाम किया इंसानी सूरत में, सलाम किया। सलाम करने के बाद सलाम वालेकुम, वालेकुम सलाम, कैसा हाल हुआ? तो मैं मौत का फरिश्ता हूँ, इब्राहिम नाम है, आपकी रूह निकालने आया हूँ। सामान रखा वही लेट गए, सामान रखा वही लेट गए। कहा अगर सामान पहुँचाना हो तो ये पहुँचा दीजिए अपने घर। कहा सारी जिंदगी तो यही किया है, जब अपने रब से मुलाकात का वक्त आया अपनी सामान पहुँचा ले जाओ, अपने रब से मुलाकात का वक्त आया तो भी सामान पहुँचा ले जाओ। तो बजाय इसके कि हम बहसे करें, हम तबसरे करें, हम अल्लाह को याद करें, अल्लाह ने हमें तबसरे करने के लिए नहीं भेजा, अल्लाह ने हमें बहस करने के लिए नहीं भेजा, अल्लाह ने हमें अपनी याद के लिए दुनिया के अंदर भेजा है। हम अल्लाह का नाम लें, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन पढ़े, कलमा तैयबा पढ़े, इस्तिग़फ़ार पढ़े, अल्लाह से ताल्लुक मजबूत होगा। जब ताल्लुक मजबूत होगा तो अल्लाह की रहमत नाज़िल होगी, और जब रहमत आएगी तो खौफ खुद बहुत दूर हो जाएगा, और खुद बहुत दूर हो जाएगा, दिल के अंदर खुद हौसला आ जाएगा, दिल के अंदर खुद हौसला आएगा। और जब हौसला आएगा तो दोस्तों अल्लाह ताला का ताल्लुक दुनिया के अंदर सबसे अहम तरीन चीज है। आज एक इंसान को एक वजीर अपना दोस्त बना लेता है, वो क्या कहता है दूसरों से, कहता है अरे यार मेरा काम छोड़, तेरा कोई काम फंसे तो मुझे बताना। अल्लाह वाले क्या कहते हैं, दोस्तों तुम्हारा कोई काम फंसे तो हमें बताना। क्यों? उसका वजीर को आगे जो सकता है, लेकिन अल्लाह का वली किससे मांगेगा? अल्लाह ताला से। अल्लाह ताला आजिज नहीं है, अल्लाह ताला आजिज नहीं है, अल्लाह ताला इस दुनिया के अंदर भी उसकी आयत पूरी करता है। जो अल्लाह का वली बन जाता है, अल्लाह ताला इस दुनिया में भी उसका है, कब्र में भी उसका है, मैदान महशर में भी उसका है, जन्नत के अंदर भी उसका है। खाली अल्लाह ताला ये नहीं फरमाते कि तुम मेरे हो जाओगे तो मैं तुम्हें दुनिया के हवाले कर दूंगा, नहीं, अल्लाह ताला का जो हो जाता है, मन काना लिल्लाह का अल्लाह को लहू, मन काना लिल्लाह जो अल्लाह का हो जाता है अल्लाह ताला हम उसके हो जाते हैं। जो तू मेरा तो सब मेरा, फलक मेरा जमीन मेरी, जो तू मेरा तो सब मेरा, फलक मेरा जमीन मेरी, जो तू नहीं मेरा तो कोई शय नहीं मेरी, कोई चीज काम नहीं आती। तुमसा कोई हमदम कोई दमसाज नहीं है, बातें तो है हरदम मगर आवाज नहीं है। दुनिया समझती है कि ये जमीन के ऊपर बैठा हुआ है, ये क्या कर रहा होगा, लेकिन उस अल्लाह से वली उसको जो निस्बत अल्लाह आता हुई है, अल्लाह ताला से जो ताल्लुक मिला है, उस ताल्लुक की बरकत से जब अल्लाह से मुनाजात करता है तो उसके हाथ नहीं उठते होते, उसकी आंखें इस्बार नहीं होती, वो लोगों के दरमियान में बैठा होता है, लेकिन उसका दिल अल्लाह ताला के साथ मशगूल होता है। सुनता कोई हमदम कोई दमदार नहीं है, बातें तो है हरदम मगर आवाज नहीं है। हम तुम ही आगा है बस इस रब से खफी से, हम तुम ही आगा है बस इस रब से खफी से, मालूम किसी और को ये राज नहीं। कोई फोन कर मदद मंगाता है, कोई वायरलेस के ऊपर मदद मंगाता है, अल्लाह का वली अपनी तब्दीली दिल के अंदर मदद मंगाता है, अल्लाह का वही अपने दिल के अंदर मदद मंगा। तो दोस्तों इसलिए अल्लाह ताला ने फरमाया अय्युल्लज़ीना आमनू तक़ुल्लाह वकूनू मअस सादिकीन, ए लोगो ए ईमान वालो, अल्लाह ने ईमान की शर्त क्यों नाज़िल फरमाई कि फरमा बगैर ईमान के अगर अल्लाह वालों के पास जाओगे तो मुनाफिक बन करके रहोगे, तुम्हें फायदा नहीं होगा, मुनाफिक बन करके रहोगे। और फरमा जैसी तरफ लेकर के जाओगे वैसा फायदा होगा, जैसा तुम दिल के अंदर इरादा लेकर के जाओगे। युरीदून वजहा, सहाबा की अल्लाह ने एक सिफत बयान फरमाई के नबी अलैहिस्सलाम ये जो सहाबा आपके पास आए, ये मेरा इरादा करके आपके पास आए। तो फरमाया कि अल्लाह ताला ने ये गवाही क्यों दी, युरीदून वजहा की गवाही क्यों नाजिल फरमाई? दादा ने फरमाया इसलिए नाजिल फरमाई ताकि बाद में आने वालों को पता चल जाए कि पीर के बाद मखसूस पीर नहीं होता, पीर کے پاس جانا, شیخ کے پاس جانا, یہ مقصود کس لیے ہوتا ہے؟ کہ میں اللہ کو حاصل کرنے جا رہا ہوں. پیر کی ذات مقصود نہیں ہے, پیر کا مال مقصود نہیں ہے, پیر کا دسترخوان مقصود نہیں ہے, بلکہ پیر سے وہ درد ایسے لینا ہے جو اللہ تعالیٰ تک اس کو پہنچا دے. یہ حاصل کرنے کے لیے اللہ تعالیٰ کے پاس جایا جاتا ہے, پیر کی ذات مقصود نہیں ہوتی. یہ اور جو جس کیفیت سے جاتا ہے, جو ڈر لے کر جاتا ہے. بعض لوگ اعتراض کرتے ہیں, ایک شخص نے اعتراض کیا ایک بزرگ کے اوپر, فرمایا کہ وہ فلا شخص آیا, آپ نے اس کو اتنی جلدی خلافت دے دی, اس کو اتنی جلدی خلافت دے دی, میں تو اتنے زمانے سے آ رہا ہوں, مجھے خلافت نہیں ملی. کام یہ, ایک کام کرو, جنگل میں جاؤ, ایک سوکھی لکڑی لے کر آؤ, ایک گیلی لکڑی لے کر آؤ. نہیں آیا, کہا آگ لگاؤ دونوں کو. جب آگ لگائی تو گیلی لکڑی میں سے خالی دھواں اٹھا, آگ نہیں لگی, اور سوکھی لکڑی میں فوراً آگ پکڑ لی. فرمایا سمجھ آ گئی؟ کہا نہیں. کہا آپ سمجھو, تم گیلی لکڑی ہو, تمہیں میں جلا رہا ہوں, تم سے صرف دھواں ہی نکل رہا ہے. وہ پہلے سے خشک ہو کر کے آیا تھا, میں نے آگ دکھائی, اس نے آگ پکڑ لی, میں نے خلافت دی. اور میرے شیخ نے تو یہاں تک فرمایا مقصود خلافت نہیں, مقصود اللہ کی ذات ہے. بیعت ہونا بھی فرض عین نہیں ہے, اصلاح نفس فرض ہے, بیعت ہونا فرض نہیں ہے. بیعت تو مسنون ہے, بیعت ہونا مسنون ہے. آج لوگ بیعت ہونے کو کیا سمجھتے ہیں کہ بیعت ہو گئے, ارے کام ہو گیا. نہیں, بیعت ہونے سے کام نہیں ہوتا. شادی کرنے کے بعد اگر میاں جو ہے جدہ چلا جائے اور بیوی کراچی رہ جائے, پھر دونوں یہ دعا کرے کہ اولاد پیدا ہو جائے, پیدا ہوگی؟ بھائی سب اہل عقل ہیں, دنیا میں ابھی اتنی ترقی نہیں تھی, نہیں ہوگی. کوئی موبائل کا میسج چھوڑیے کہ اس نے وہاں سے بھیجا, تم بیٹھ ہو گئے اور اس کے بعد سمجھا کرنا کی ذات مل گئی. جب تک اصلاح نہیں کروائے گا, اپنے عمل کی اصلاح نہیں کروائے گا, اپنے حالات کی اصلاح نہیں کرے گا, شیخ کو کیا پتا شیخ عالم الغیب ہے؟ جب نبی عالم الغیب نہیں تھا تو شیخ کہاں سے عالم الغیب ہے؟ بھائی لوگ کہتے ہیں کہ ارے تصوف کیا چیز ہے؟ تصوف تو یہ پیروں کی بنائی ہوئی چیز ہے. دادا نے فرمایا تصوف ہے وہ جو قرآن و حدیث سے مزین ہو. اگر قرآن و حدیث سے ثابت نہیں ہے تو وہ تصوف ہی نہیں ہے. فرمایا میں اس تصوف کو مانتا ہوں جو تصوف قرآن و حدیث سے ثابت ہو, میں اس تصوف کو تسلیم ہی نہیں کرتا جو قرآن و حدیث سے ثابت نہ ہو. اللہ والوں کے پاس اسی لیے جایا جاتا ہے کہ ان سے جزب لے اور پیسہ لے. میرے شیخ جدہ جا رہے تھے حضرت ماشاء اللہ رحمۃ اللہ علیہ, تو دادا سے فرمایا کہ بھائی اچھی مختصر گاڑی ٹھنڈی نہیں ہو رہی, دیکھو کس کا شیشہ کھلا ہوا ہے. تو دادا نے دیکھا تو دادا کا ہی شیشہ کھلا ہوا تھا, تو شیشہ بند کر دیا. تھوڑی دیر میں گاڑی ٹھنڈی ہو گئی. بس دو مثالیں دے کر رات کو ختم کرتا ہوں. تو دادا سے فرمایا حضرت نے کہ اچھی مختصر دیکھو, ایک شیشہ کھلا تھا, گاڑی ٹھنڈی نہیں ہو رہی تھی. فرمایا یہی مثال خود کی ہے, جو ذاکر بھی ہے, اللہ کا ذکر بھی کرتا ہے لیکن گناہ نہیں چھوڑتا, گناہ نہیں چھوڑتا. فرمایا اے سی تو چل رہا ہے, ٹھنڈک بھی پیدا ہو رہی ہے, لیکن فرمایا جس کا شیشہ بند نہیں کیا, جتنا نور آ رہا ہے سب باہر جا رہا ہے. تو فرمایا کہ تھوڑا سا ذکر کر لے, لیکن فرمایا شیشے بند کر لے تو تھوڑی سی دیر لگے گی, گاڑی ٹھنڈی ہو جائے گی. ذکر کر رہا ہے لیکن ذکر کے ساتھ گناہ نہیں چھوڑ رہا, کسی نہ کسی گناہ کے اندر مبتلا. آپ غیبت تو چگلی کیوں نہ ہو, خاص کسی مسلمان کی بھیڑ پیچھے برائی چھوڑ رہا ہو, کسی بھی گناہ کے اندر مبتلا ہے لیکن ذکر میں مصروف ہے, تو کیا ہوگا؟ ذکر سے فائدہ نہیں ہوگا. پھر تھوڑی دور آگے گئے, حضرت نے مثال سے سمجھایا. آگے گئے تو ایک ٹینکر کھڑا ہوا جس کے اندر 10,000-15,000 لیٹر پیٹرول تھا, وہ پیٹرول ڈلوا رہا تھا. تو حضرت نے فرمایا کہ یہ اس کے پیٹ کے اوپر کتنا پیٹرول ہے؟ کہا حضرت پتہ نہیں کتنا, کتنے ہزار لیٹر اس کے اندر پیٹرول ہے. فرمایا یہ پیٹرول کے اوپر کیا کر رہا ہے؟ کہا حضرت اس کے دل میں پیٹرول نہیں ہے, اس کے دل میں پیٹرول نہیں ہے. तो पढ़ना है देखो इल्म का खाली होना काफी नहीं है, इल्म के अंदर होना चाहिए पेट्रोल। औलिया अल्लाह के पास तुम्हारी पीठ के ऊपर इल्म का समंदर हो, लेकिन औलिया अल्लाह से ताल्लुक ना हो, अल्लाह की मोहब्बत का पैगाम ना हो, तुम्हारी गाड़ी नहीं चल सकती, तुम खड़े रहोगे। अल्लाह की मोहब्बत की गाड़ी हो, सुन्नत की रोशनी हो, तो गाड़ी मंजिल मकसूद तक पहुँच जाएगी। फिर नमाज पढ़ना मुश्किल नहीं होगा कि नमाज के वक्त में उठूं जैसे, रोजा रखना मुश्किल नहीं होगा। फिर ये नहीं होगा कि डॉक्टर के पास जाकर के कहे कि मेरे लिए रमजान में कोई ऐसी बीमारी तजवीज कर दे कि मेरी जान छूट जाए रोजे से, फिर बहाने बनाना नहीं, फिर रोजा रख करके खुश होगा, छोड़ करके गम होगा। नमाज छोड़ कर खुश नहीं होगा, नमाज छोड़ छूटेंगे तो गम होगा उसको। फिर जकात बचाएगा नहीं, जकात निकाल करके देगा, ढूंढ करके और उसकी मंजिल तक पहुंचाएगा कि मैं अपने मकसूद तक पहुंचाऊं। यही दर्द तो अल्लाह वाले देते आए और कयामत तक यही दर्द देते रहे। इसीलिए अल्लाह ताला ने इनकी माइयत को फर्क फरमाया, वरना कुल्लु मा सादिकीन, तुम जाकर उनके पास रह पड़ो। कब तक? फरमाया खालिदूहुम लितकूनू मिस्लहुम, जब तक कि तुम उन जैसे ना हो जाओ, जब तक उनकी सहबत के अंदर रहो, जब उन जैसे हो जाओ। दादा ने फरमाया जब तक उनकी सहबत पर। आज हम क्या समझते हैं कि हम जुम्मे में आ गए, एक जुम्मे का बयान सुन लिया, एक तीर का बयान सुन लिया, आजकल गुनाहों का बैक्टीरिया फैला हुआ, वायरल फैला हुआ है। जब वायरल फैल जाए इंसान को नमूनिया हो जाए अचानक, तो क्या होता है, एंटीबायोटिक शुरू कराई जाती है। और एंटीबायोटिक कितनी दफा होती है दिन में? दो दो दफा तो होती होती है भाई, सुबह 12-12 घंटे से। तो यहाँ भी अल्हम्दुलिल्लाह दिन में दो दो दफा बयान होता है। क्यों? गुनाह आम हो गए, गुनाह आम हो गए, नहीं छूट रहा है। अल्लाह वालों की मजलिसों में जाओ, मैं आपको कोई दलील नहीं देता कि वहाँ जाने से क्या मिलेगा, मैं ये कहता हूँ जा करके देख लो, अगर कुछ ना मिले तो कहना मौलाना आपने गलत कहा। दलील मैं दूँ फिर आप दलील दे, फिर मैं दलील दूँ फिर आप दलील दे, क्या फायदा? लोग कहते हैं अल्लाह वालों के पास जाने से क्या होता है, हक का रास्ता क्या है। इस जमाने में तो इतने फिरके बन गए, अगर एक शख्स मुसलमान होता है तो उसको सोचना पड़ता है हक का रास्ता कौन सा है। मैंने कहा उसको हक की दलील देने की जरूरत ही नहीं है, नमाज तो फर्ज है, इसमें इख्तिलाफ है किसी का? नमाज के अंदर तो इख्तिलाफ है कि हाथ कहाँ बांधे कहाँ नहीं बांधे, आमीन कैसे कहें कैसे, इसमें तो इख्तिलाफ जरूर है। लेकिन नमाज के अंदर नमाज फर्ज है या नहीं, इसमें इख्तिलाफ है किसी का? बोलो भाई। मैंने कहा उसको कह दो नमाज फर्ज, दुआ में किसी का इख्तिलाफ है? मैंने कहा उसको कह दो अल्लाह से दुआ मांग, या अल्लाह जो हक हो मुझे उसके साथ जोड़ दे, जहाँ अल्लाह ताला जोड़ेगा हक के साथ जोड़ देगा उसको। अब मैं दलील दूँ तो कहेंगे ये तो मौलवियों की दलील है, अगर मैं सूफिया की दलील तो कहेंगे ये तो सूफिया की दलील है। तो मैं उसको ये क्यों ना कह दूं कि तुझे अल्लाह के हवाले किया तो अल्लाह के हक को मान, कि अल्लाह जहाँ हक है मुझे उस हक के साथ जोड़ दे, और जहाँ अल्लाह ताला जोड़ दे तो उसको हक समझ कर रख जा। नऊज़ु बिल्लाहि मिन ज़ालिक, अल्लाह ताला तालीम नहीं है कि उसको शिर्क के अंदर दोबारा मुब्तला कर देगा, उसको बिदअत के अंदर मुब्तला कर देगा, अल्लाह ताला उसको हक के साथ ही जोड़ेगा। अल्लाह ताला हमें हक के साथ रहने की और जुड़ने की, और अल्लाह ताला हक को हमारे साथ सामने कर दे और हक के ऊपर अमल करने की तौफीक अता फरमाए। और इस जमाने में जो या अल्लाह बदअमनी और खौफ है, तो या अल्लाह हम तेरे कमजोर बंदे, हम खौफ की नेमत के मुतहम्मिल नहीं है। इस खौफ की नेमत को या अल्लाह अमन की नेमत से तब्दील फरमा दे, मुसलमानों को अमन अता फरमा दे। वसल्लल्लाहु तआला अला सय्यिदिना खल्क़िही मुहम्मद व अला आलिही व सहबिही व बारिक वसल्लम। इंसान ने लिखा मेरे मकान का केस है हाईकोर्ट में, उसका फैसला महफूज है, आपसे दरख्वास्त है कि फैसला मेरे हक में हो जाए, अल्लाह ताला फैसला इनके हक में करवा दे। اللهم صل وسلم على سيدنا مولانا محمد وعلى اله وصحبه اجمعين، الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، نبينا محمد وعلى اله وصحبه اجمعين، اللهم ارنا الحق حقا وارزقنا اتباعه، وارنا الباطل باطلا وارزقنا اجتنابه، اللهم انا نسألك الهدى والتقى والعفاف والغنى، اللهم ارنا رشدنا وعلنا من شرور انفسنا، اللهم كن لنا ولا تكن علينا، اللهم لا تردنا خاسرين، اللهم لا تردنا خائبين، یا اللہ میری اور تمام مسلمانوں کی گناہوں کو معاف فرما، یا اللہ ہمارے اور امت مسلمہ کے ساتھ رحم کا معاملہ فرما، یا اللہ سارے عالم کے اندر جو مسلمان مظلوم ہیں، یا اللہ وہ سوریا ہو، یا اللہ وہ سودان ہو، یا اللہ وہ دنیا کا کوئی بھی ملک ہو یا کراچی ہمارا شہر ہو، یا اللہ تمام ممالک کے اندر تمام مسلمانوں کو امن عطا فرما، تمام مسلمانوں کی حفاظت فرما، یا اللہ جبرائیل امین کے ذریعے مدد و نصرت فرما، یا اللہ جہاں بھی مسلمان مظلوم ہے یا اللہ ان کی مدد فرما، یا اللہ بیت المقدس کو یا اللہ یہود و نصارہ کے پنجے سے آزادی عطا فرما، یا اللہ اس مملکت پاکستان کی حفاظت فرما، یا اللہ یہاں کی حدیث کی حفاظت فرما، یا اللہ یہاں کی حدیث کے اندر بہتر عطا فرما، یا اللہ یہاں کے مسلمانوں کے درمیان اتفاق و اتحاد قائم فرما، یا اللہ ہم سب کے دلوں کے درمیان میں جو خلا ہے یا اللہ ان خلا کو دور فرما، یا اللہ اس شہر کے اندر جو بدعمی اور قتل و غارت ہے یا اللہ اس کو دور فرما، امن عطا فرما اور نبی کی شریعت عطا فرما، یا اللہ آپ صلی اللہ علیہ وسلم کی شریعت عطا فرما، آپ صلی اللہ علیہ وسلم کے دین لے کر آئے، یا اللہ اس دین کو اپنانے کی توفیق عطا فرما، یا اللہ اپنے فضل و کرم سے ہمیں نبی علیہ الصلوۃ والسلام کی سنتوں پر عمل کرنے کی توفیق عطا فرما، اور آپ صلی اللہ علیہ وسلم کی سنتوں پر مر مٹنے کی توفیق عطا فرما، یا اللہ امت مسلمہ میں جو لوگ بیمار ہیں ان کو شفا عطا فرما، جو مقروض ہیں ان کے قرضوں کی ادائیگی کے لیے رحم سے انتظام فرما، یا اللہ امت مسلمہ میں جو مسلمان بھی کسی گناہ میں مبتلا ہے یا اللہ ہر مسلمان کو ہر گناہ سے حفاظت عطا فرما، یا اللہ وہ شرک ہو، یا اللہ وہ بدعت ہو، یا اللہ وہ کسی قسم کا شرک کو فجور ہو، یا اللہ ہر مسلمان سے حفاظت فرما، ہر کسی کی گناہ سے حفاظت فرما، یا اللہ میرے دادا کو صحت کاملہ عاجلہ مستمر عطا فرما، یا اللہ میرے والد صاحب کو، حضرت میر صاحب کو، میری والدہ کو، یہاں ہمارے جتنے دوست موجود ہیں ان کے اعزاز اقربا کو، یا اللہ ہم سب کے والدین کو، ہمارے بڑوں کا سایہ تعدیر، ہم سب کو سروں پر قائم رکھ، یا اللہ ہم سب کو ایمان پر خاتمہ دے، ایمان پر عطا فرما، یا اللہ نفاق و ارتداد سے ہماری حفاظت فرما، یا اللہ میری اور میری اولاد کی اور یہاں جتنے لوگ ہیں ان کی اور ان کی اولاد کی اور ہمارے جتنے اعزاز اقربا اور دوست ہیں، یا اللہ ان کی اور ان کی اولاد کی، یا اللہ ارتداد و منافقت سے حفاظت فرما، یا اللہ اس زمانے کے اندر ایمان ہم بچا کر لے جائے، یا اللہ یہی سب سے بڑی نعمت ہے، یا اللہ تو ہمارے ایمان کی حفاظت فرما، یا اللہ ہمارے ایمان کی حفاظت فرما، یا اللہ خاتمہ بالخیر فرما، یا اللہ خاتمہ بالخیر فرما، یا اللہ خاتمہ بالخیر فرما، یا اللہ سلامتی آزاد سے زندہ رکھ، یا اللہ سلامتی آزاد سے موت عطا فرما، یا اللہ ہر قسم کی محتاجی سے ہمیں پناہ عطا فرما، یا اللہ جو مسلمان مقروض ہیں یا اللہ ان کے قرضوں کی ادائیگی کے ریت سے انتظام فرما، یا اللہ جو فقیر ہے ان کو غنی فرما، یا اللہ جو کسی مشکل میں مبتلا ہے سب کی جملہ جائز حاجتوں کو پورا فرما، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم، وصلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.